إِنَّ الَّذِينَ تَوَفَّاهُمُ الْمَلَائِكَةُ ظَالِمِي أَنفُسِهِمْ, بے شک وہ لوگ جن کی جان نکالتے ہیں فرشتے اس حالت میں کہ وہ ظلم کرنے والے تھے اپنے نفسوں پہ. ظالمی اصل میں ظالمین تھا, نون گر گئی, اپنے نفسوں پہ ظلم کرتے تھے. موت کا وقت ہے, فرشتے کیا کہہ رہے ہیں, قالو فی مکنتم, تم سناؤ بھائی کس حال میں تھے, کیا حالات تھے تمہارے, کیا کر کے آئے ہو. مرنے والے لوگ یا ہر ایک ان میں سے کیا کہتا ہے, قالو, وہ کہتے ہیں, کننا مستضعفین فی الارض, ہم بڑے بے بس تھے اس ملک میں, ہمارا کنٹرول نہیں تھا, ہم بڑے بے بس تھے, مجبور تھے, باؤنڈڈ تھے, ہم منورٹیز میں تھے, ہمارا کچھ چلتا نہیں تھا, مجبور تھے, پھر حرام نہ کماتے تو اور کیا کھاتے, پھر آخر بچے بھی تھے, بہت سے تھے, اس طرح ہم بڑے مجبور تھے. تو فرشتے کیا کہتے ہیں, قالو الم تکن ارض اللہ واسیتن, کیا اللہ کی زمین کشادہ نہیں تھی, یعنی تم جو مجبور بنے بیٹھے رہے تو کیا اللہ کی زمین وسیع نہ تھی, فتہاجروا فیہا, تو پھر تم وہاں ہجرت کر جاتے, یعنی کیوں تم نے اپنے آپ کو مشکل میں ڈالا, کیوں فتن تم ورتب تم کی بات کی. سورہ حدید میں بڑی پیاری آیت آتی ہے کہ تم نے خود کو فتنے میں ڈالا, تم نے آزمائشوں میں ڈالا, کیوں بیٹھے رہے. لہٰذا فَأُولَئِكَ مَأْوَاهُمْ جَهَنَّمُ, پس یہی لوگ ہیں جن کا ٹھکانہ جہنم ہے. کیسی ہے وہ جہنم, وَسَاءَتْ مَصِيرًا, اور یہ بہت بری جگہ ہے. یہ آیت اگر شان نزول کے اعتبار سے دیکھیں تو ان لوگوں کے بارے میں ہے کہ جو ہجرت کا حکم ہونے کے باوجود بھی ہجرت نہ کر سکے. پچھلے رکوع میں بھی بات ہوئی تھی کہ جب ہجرت کا حکم ہوا اور یہ لوگ نہ کر سکے, مکہ سے آنے کا حکم تھا, یا مدینہ کے ارد گرد کا لوگ, ارد گرد کے وہ لوگ تھے کہ جن کو کہا گیا کہ تم ہجرت کرو تو انہوں نے نہ کی. اب ایسے لوگوں کی جب موت آئی تو یہ مکالمہ ان کے ساتھ ہوا, اور فرشتوں نے کہا کہ تم کیوں بیٹھے رہے وہاں, تم نے اپنے آپ کو مشکل میں کیوں ڈالا. انہوں نے کہا کہ ہم بڑے ظلم والے, ہم پہ بڑا ظلم تھا, ہم مشکل میں تھے, دس اینڈ دیٹ. اگر اس شان کو دیکھیں نا تو یہاں پہلا جو عرض ہے نا, اس سے مراد مکہ ہے یا ہر وہ جگہ جہاں یہ لوگ رہتے تھے, اور آگے ارض اللہ ہی کا جو لفظ ہے نا, اس سے مراد مدینہ ہے, کہ تم جدھر بھی تھے تم وہاں سے اٹھ کے مدینہ آ جاتے. یہ تو ہے ایک شان نزول کی بات, لیکن اس آیت میں ظالمی انفسہم سے مراد ہر دور کے وہ مسلمان ہیں جو بائی چوائس اپنی مرضی سے, اپنے ارادوں سے ایسے ماحول میں رہیں, ایسی جگہوں پہ رہیں جہاں دین پر عمل کرنا ممکن نہ ہو, جہاں نماز بھی وقت پہ نہیں پڑھ سکتے, جہاں کوشش کے باوجود بھی حرام سے بچ نہیں سکتے, اور اس کے باوجود وہ مطمئن اور خوش ہوں کہ کوئی بات نہیں کیا ہوگا. تو ایسے لوگوں کی موت کا وقت کیسا ہوگا کہ فرشتے ان سے پوچھیں گے کہ تم نے کیا کیا, اور ایسے لوگوں کو جہنم کی خبریں سنائی جائیں گی. کیا سب ایسے ہیں؟ نہیں. إِلَّا الْمُسْتَضْعَفِينَ مِنَ الرِّجَالِ وَالنِّسَاءِ وَالْوِلْدَانِ, مگر وہ لوگ جو بے بس ہیں مردوں میں سے, عورتوں میں سے اور بچوں میں سے, یعنی کوئی ایسا عذر موجود ہے کہ جو ان کو ہجرت کرنے سے روک رہا ہے. مردوں میں ہوں گے تو وہ ہینڈی کیپڈ ہو سکتے ہیں, سفر نہیں کر سکتے, کسی وجہ سے وہاں سے نہیں نکل سکتے. عورتوں میں ہیں تو ہو سکتا ہے ان کے گھر والے ابھی ان کا ساتھ نہیں دے رہے, دوسرے لوگ کفر پہ ہیں, اور یا پھر سفر کی مصوبتیں ہیں, اکیلی عورتیں سفر نہیں کر سکتی. اور بچے ہیں تو بچے تو خود ہی ماں باپ کے ساتھ بندھے ہوئے ہوتے ہیں. اب ایسے لوگوں کا حال کیا ہے؟ لا یستطیعون حیلتن, یہ کوئی تدبیر ہی نہیں کر سکتے, یعنی کوئی ان کی چلتی نہیں ہے, پوری کوشش کر رہے ہیں ہو نہیں رہا. ولا یہتدون سبیلا, اور ان کو راستہ بھی نہیں پتا, ہجرت کے راستے کو چھوٹے نہیں تھے, نہیں پتا تھا. اب ایسے لوگوں کے ساتھ کیا ہوگا؟ فاولائک صلی اللہ, پس امید کی جا سکتی ہے کہ اللہ ایسے لوگوں کو ان یعفو عنہم, معاف کر دے, درگزر کر لے, کیونکہ وکان اللہ عفوا غفورا, اور ہے اللہ تعالیٰ خوب بخشنے والا اور خوب درگزر کرنے والا. اللہ تعالیٰ نے رعایت کر دی ان لوگوں کی, کہ جو چاہتے تو تھے، ارادہ تو کرتے تھے، کوشش تو کرتے تھے، لیکن ان کی چلتی نہیں تھی، بہت ارادے تھے لیکن ہوا نہیں، تو کہا گناہ تو ہے، یہ تو مان لیجئے گناہ تو ہے، لیکن اللہ اس کو معاف کر دے گا ان کے حالات کو دیکھتے ہوئے۔ اس سے پتہ چلتا ہے کہ جب کوئی اکراہ کی وجہ سے، یعنی کسی کو کسی کے مجبور کر دیے جانے کی وجہ سے، کوئی کسی کے مجبور کر دیے جانے کی وجہ سے بھی اگر گناہ کرتا ہے نا، تو گناہ اس کو بھی ہوتا ہے، لیکن اللہ تعالیٰ اس کی حالت کو دیکھتے ہوئے اور اس کی مجبوری کو دیکھتے ہوئے اس کو معاف کر دیتے ہیں۔ پھر باقی بات رہ گئی کہ یہ تو ہجرت سے رکے ہوئے لوگ تھے نا، اصل بات یہ ہے کہ مجبور نہیں تھے بلکہ جرت نہیں کر پا رہے تھے۔ جگہ چھوڑ دی تو بنے گا کیا، چلتا کاروبار ختم ہو جائے گا، اپ سیٹنس ہو جائے گی، تو خوشخبریاں دیں، وَمَن يُهَاجِر فِي سَبِيلِ اللَّهِ، اور جو کوئی اللہ کے راستے میں وطن چھوڑے گا، ہجرت کرے گا، کیا ہوگا؟ یجد فی الارض مراغماً کثیرتاً وسعۃ، پائے گا اس کے مقابلے میں زیادہ جگہ اور وسعت۔ مراغمہ کا لفظ راغمہ سے، را غین میم اس کا روٹ ہے، مٹی کو کہتے ہیں۔ مراغم کا معنی یہاں ہجرت گاہ ہے یا ہجرت کا راستہ ہے، یعنی جو ایک طرف چل پڑے گا اس کو اللہ راستے دکھائے گا۔ اور اس لفظ کی وجہ کیا ہے کہ کافر جو ہجرت کرنے سے اسے بزور روک رہے تھے، ان کی ناک کو خاک آلود کر دے گا، یعنی ہجرت کر کے کافروں کے ارادوں اور ان کے پلانز کو ناکام کر دے گا، اپنے دوستوں کو، اپنے ساتھیوں کو چھوڑ کر، اپنے آپ کو اس وطن سے الگ کر کے اللہ تعالیٰ کی نظروں میں اتنا سرخرو ہو جائے گا کہ اللہ تعالیٰ اس کو وسعتیں دے دے گا۔ وَمَن يَخْرُجْ مِن بَيْتِهِ، اور ہجرت کرنا بھی لازم نہیں ہے، ابھی ارادہ کیا ہوا ہے اور ارادے اور عمل کے بیچ کے مرحلے پہ ہو، لیکن گھر سے نکل پڑے، ارادہ کر لیا، پھر کیا ہوا؟ وَمَن يَخْرُجْ مِن بَيْتِهِ مُهَاجِرًا إِلَى اللَّهِ وَرَسُولِهِ، جو اپنے گھر سے نکلے اللہ کے راستے میں ہجرت کرتا ہوا اور رسول کی طرف، پھر ثُمَّ يُدْرِكْهُ الْمَوْتُ، پھر اس کو موت پالے، یعنی راستے میں موت آ گئی، کیا ہوگا اس کے ساتھ؟ فَقَدْ وَقَعَ أَجْرُهُ عَلَى اللَّهِ، تو بے شک ایسے شخص کا اجر اللہ کے ذمے واقع ہو گیا۔ یعنی ہجرت کرنا نہ کرنا دور کی بات ہے، صرف اس کے ارادے اور اس کی نیت اور اس کی دل کی خواہش کی وجہ سے اللہ تعالیٰ ہجرت نہ کرنے کے باوجود یا اس جگہ پہ پہنچنے کے بغیر ہی اس کو اجر دے دے گا، کیونکہ وَقَانَ اللَّهُ غَفُورَ الرَّحِيمًا، اور ہے اللہ تعالیٰ خوب بخشنے والا اور مہربان۔ یہ دو آیات انتہائی خوبصورت آیتیں ہیں۔ قرآن پاک میں جس طرح جہاد کا بہت تذکرہ ہے، اللہ کے راستے میں فی سبیل اللہ کام کرنے کا بہت اجر ہے، اسی طرح ہجرت کا بھی بہت جگہ تذکرہ ہے، اور یہ آیات ہجرت کے مضمون کو سمجھنے کے لیے بہت ہی خوبصورت آیتیں ہیں۔ ہجرت کا جو لفظ ہے نا، یہ ہجرہ ہے، ہا جا جیم را، ہجر کہتے ہیں نا اردو میں، کسی چیز سے بیزار ہو کر اس کو چھوڑ دینا۔ اسی طرح محاورے میں ہجرت کا لفظ جو ہے وہ ترک وطن کے لیے بولا جاتا ہے، یعنی اپنا ملک چھوڑنا، لیکن اگر اس کو ذرا گہرائی میں جا کے دیکھیں تو دارالکفر کو چھوڑ کر دارالاسلام میں چلے جانے کو ہجرت کہتے ہیں۔ اسی طرح کسی وطن کو دینی وجوہ کی بنا پر چھوڑ دینا بھی ہجرت میں داخل ہے۔ سورۃ حشر کی آیت نمبر 8 میں آتا ہے، الذین اخرجوا من دیارہم و اموالہم، اس سے ہجرت کا ایک اور اینگل بھی سمجھ میں آتا ہے، اور وہ کیا کہ اگر کسی ملک کے کفار مسلمانوں کو ان کے مسلمان ہونے کی وجہ سے زبردستی نکال دیں تو یہ بھی ہجرت ہوگی۔ تو اب ان ساری چیزوں کو سامنے رکھیں تو عام طور پہ ہجرت ایک جگہ کو چھوڑ کر دوسری جگہ جانا ہے، لیکن ہجرت صرف جگہوں کی نہیں ہوتی، ذہن کی بھی ہجرت ہوتی ہے، عادات کی بھی ہجرت ہوتی ہے، اور بہترین ہجرت کیا ہے؟ صحیح بخاری اور مسلم میں آتا ہے، اللہ کے نبی نے فرمایا، المہاجر من ہجر ما نہ اللہ عنہ ورسولہ، مہاجر وہ ہے جو ان تمام چیزوں کو چھوڑ دے جن سے اللہ تعالیٰ اور اس کے رسول نے منع کیا ہے، یعنی اللہ کی ناپسندیدہ چیزوں کو چھوڑنا بھی ہجرت ہے، اور یہ ہجرت سب سے مشکل ہجرت ہے۔ جو اس ہجرت میں سنجیدہ ہوگا نا، اس کے لیے جگہ چھوڑنا تو چھوڑ دیجئے، دنیا چھوڑنا بھی مشکل نہیں ہوتی، جس کو شہادت کہتے ہیں۔ شہید بھی تو مہاجر ہی ہوتا ہے نا، اس دنیا سے نکل کر اگلی دنیا میں چلا جاتا ہے۔ تو لہٰذا یہاں تک تو ہم نے اس کو ایک عام اینگل میں سمجھ لیا، لیکن اگر ہم دیکھیں تو ہجرت کی مختلف قسمیں ہوتی ہیں۔ مختلف طریقے سے اللہ تعالیٰ نے بتا دیا کہ کسی کو اپنی زبان سے تکلیف دیتے تھے، اب نہ دو، تم مہاجر ہو۔ تم اپنے ہاتھوں سے کسی کو دکھ دیتے تھے، اب دینا چھوڑ دو، تم مہاجر ہو۔ تم اس وطن میں رہتے تھے جہاں تم پہ ظلم ہوتا تھا، زیادتی ہوتی تھی، اس کو چھوڑ دو۔ اسی طرح آپ دیکھیے کہ عموماً ہجرت کے اندر جو تین قسم کی باتیں قرآن پاک میں ہوئی ہیں، کچھ آیات ایسی جس میں ہجرت کے فضائل بتائے گئے ہیں، فضیلت، بہت اچھا، اور یہ آیت بھی انہی میں سے ہے۔ دوسرا ٹاپک ہجرت کا کیا ہے کہ اس کے دنیاوی اور اخروی فوائد کیا ہوں گے، وہ پتہ چلتے ہیں۔ اور ایک تیسری چیز کہ قدرت کے باوجود دار الکفر سے ہجرت نہ کرنے پر وعیدیں بھی آتی ہیں۔ سورت بقرہ میں ہم آیت پڑھ چکے، سورت توبہ میں آیت آئے گی، سورت نساء میں ہم نے یہ آیت پڑھ لی۔ بعض کہتے ہیں کہ یہ آیت کے جو اللہ کے راستے میں نکلا اور اس کو موت آ گئی، اس کا اجر واقع ہو گیا، یہ خالد بن حزام ان کے بارے میں نازل ہوئی۔ حبشہ کے اندر، ہجرت حبشہ کے زمانے میں تھے یہ، مکہ سے حبشہ کی طرف ہجرت کی نیت سے نکلے، راستے میں ان کو سانپ نے کاٹ لیا، اور جس کی وجہ سے ان کی موت واقع ہو گئی۔ تو ان کے بارے میں کہتے ہیں کہ یہ آیت آئی کہ کوئی بڑی بات نہیں، اللہ تعالیٰ نے ان کا اجر لکھ لیا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث ہے، الہجرت تہدم ما کان قبلہا، ہجرت ان تمام گناہوں کو ختم کر دیتی ہے جو اس سے پہلے ہوئے۔ جیسے قبول اسلام ہوتا ہے نا، اس سے گناہ معاف ہو جاتے ہیں، اس طرح ہجرت کرنے سے بھی گناہ معاف ہوتے ہیں۔ کیوں؟ اس لیے کہ جو اپنا دین بدل کے آتا ہے، اصل میں تو وہ بھی تو ہجرت ہی کر رہا ہوتا ہے نا، محبتوں کا امتحان اور مشکلات سے گزر کے ایک بندہ اس طرح آتا ہے۔ اللہ تعالیٰ نے یہاں مراغمن کثیرہ کہہ کر خوشخبریاں دے دیں کہ ڈرا نہ کرو، پریشان نہ ہوا کرو، تمہاری زندگی میں اگر کوئی ایسا موقع آ جائے کہ تم من پسند چیزوں کو چھوڑ کر رب کی پسند کی چیزیں اپنا لو، تو خوشی محسوس کیا کرو، کیونکہ تمہارے لیے رزقن حسنہ ہے۔ یہاں رزق حسنہ سے مراد یعنی اچھا ٹھکانہ جو اس کو دیا جائے گا، اس کی تفسیر کی گئی رزق حلال، عمدہ مکان، غلبہ، عزت اور شرف۔ اور آپ دیکھیے کہ یہ تاریخ اس بات پہ گواہ ہے، جس نے بھی ہجرت کی اللہ نے اس کو اس سے زیادہ اچھا دیا۔ پہلی تو بات یہ ہے کہ ہر نبی نے ہجرت کی، اور ان کے ساتھ ایمان والوں نے بھی ہجرت کی۔ حضرت ابراہیم نے اپنے وطن عراق کو چھوڑ کر ملک شام کی طرف ہجرت کی، اللہ نے پہلے سے زیادہ چیزیں عطا کی۔ حضرت موسیٰ علیہ السلام نے بنی اسرائیل کو ساتھ لیا اور مصر کو چھوڑا، اللہ نے اس سے بہتر وطن ملک شام دے دیا۔ اللہ کے نبی نے مکہ چھوڑا تو آپ کو مدینہ مل گیا، صحابہ کرام کو مدینہ مل گیا، اور جو بہاریں 10 سال میں مدینہ میں آئیں، وہ مکہ کے 13 سالوں میں نہیں آئیں، کہ وہ ساری مشقتیں، وہ ساری تکلیفیں بھول گئیں جو ادھر آئیں تھیں، اور مدینہ سے جو خیر پھوٹی اس کا اثر نسلوں تک رہا۔ یاد رکھیے کہ یہ وہ راستہ ہے جو شروع میں مشکل لگتا ہے، لیکن بعد میں آسان ہو جاتا ہے۔ جب ایک انسان اپنے اختیار کے ساتھ اللہ کی پسند کی چیز کو قبول کر لیتا ہے نا، تو شروع میں کچھ نہ کچھ مشکل ہوتی ہے، ایسا لگتا ہے کہ بس سب چلا گیا، لیکن وہ سب نہیں جاتا، سب واپس آ جاتا ہے۔ شروع میں انسان عزت سے محسوس کرتا ہے گر گیا، اپنے بیگانے بنے، واقعی ایک احساس ہوتا ہے انسان کو تنہائی کا، لیکن عزت کیسی ملتی ہے؟ حضرت ابو ہریرہ اپنے بارے میں کہتے ہیں، جو قبیلہ دوس کے غلام تھے اور اللہ کے نبی کی زندگی میں علم کے لیے ڈیووٹ رہے، کہ کاروبار نہیں کرتے تھے، شادی نہیں کی، صرف اس شوق میں کہ میں اللہ کے نبی سے علم حاصل کر لوں، لیکن آپ کے دنیا سے جانے کے بعد ایک صوبے کے والی بنے، بڑا کچھ ملا، سب کچھ ملا، تو کبھی اپنی پچھلی زندگی کو یاد کرتے تھے تو اپنے آپ کو مخاطب کرتے تھے، اپنے نفس کو، کہتے تھے ابو ہریرہ تو کیا تھا، تو وہی ہے جو فلاں قبیلے کا نوکر تھا، تیری تنخواہ صرف پیٹ بھر کر ملنے والی روٹی تھی، اور تیرا کام یہ تھا कि जहाँ लोग सफ़र करें तो तू पैदल उनके साथ चले, जब वो किसी जगह पड़ाव डालें तो तू उनके लिए जगह ठीक करे, जलाने के लिए लकड़ियाँ लाए। लेकिन आज इस्लाम की बदौलत तू कहाँ से कहाँ पहुँच गया कि तुझको इमाम और अमीरुल मोमिनीन कहा जाने लगा। हज़रत उमर रज़ी अल्लाहु अन्हु भी अपने बारे में यही कहा करते थे, क्या उमर तू तो बकरियों का चरवाहा था, इस्लाम ने तुझे कितनी इज्जत दी कि तुझे दुनिया के अंदर एक इमाम बनाकर एक खलीफा बनाकर भेज दिया। तो बात यह है कि जब हिजरत सिर्फ अल्लाह के लिए होगी, हाजरू फिल्ला, ये लफ्ज़ फिल्ला तो बहुत मोटा करके लिखने का है, क्योंकि दुनिया में हिजरतें बहुत वजूहात से होती हैं, कोई माल कमाने के लिए, कोई अच्छे स्टेटस के लिए, कोई शादी ब्याह के लिए। तो सही बुखारी की रिवायत जो अक्सर हदीस की किताबों में पहली रिवायत बनती है कि इन्नमल आमालु बिन्नियात, बेशक अमलों का दारोमदार नियतों पर है। वफ़मन कानत हिजरतुहु इलल्लाह, जिसकी हिजरत अल्लाह और उसके रसूल की तरफ थी उसको वो मिलेगा, और जिसने दुनिया के लिए मांगी तो फिर वही है जिसके लिए इंसान ने हिजरत की। तो लिहाजा इन सारी आयात को जब हम सुनते हैं तो फिर अपना मुहासबा करते हैं। अब ये बात तो हो गई, थोड़ी सी प्रैक्टिकल बातों पे बात करेंगे, क्योंकि जब ये बातें सुनते हैं तो ख़ास तौर पे उन लोगों के जहनों में बहुत सारे सवाल उठते हैं जो नॉन मुस्लिम मुल्कों में रहते हैं कि क्या करें, सबको छोड़ दें, इधर चले जाएं, उधर चले जाएं, कहाँ चले जाएं, क्या करें। प्रैक्टिकल क्वेश्चंस हैं और इस पे बात किए बगैर आगे चले जाएंगे तो हक अदा नहीं होगा। तो इसको समझ लीजिए, एक वो वक्त था कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम जिंदा थे, मदीना हकीकत में एक इस्लामी रियासत थी, इसीलिए कहा गया कि सब आ जाओ इधर, एक तो इस्लाम को ज़रा इस्तेहकाम मिलेगा, नफरी बढ़ेगी, और दूसरी बात यह है कि तुम्हें भी ज़रा सीख तुम भी सीख लोगे कि एक मुसलमान मुल्क में कैसे रहते हैं। उस वक्त मक्का और उसके अराउंड हर जगह जो थी वो दारुल हर्ब थी, क्योंकि लड़ाई थी। लेकिन उसके बाद क्या हुआ कि हालात बदलते गए, इस्लाम तो बहुत जगह फैल गया। आज इस वक्त दुनिया के नक्शे पर गालिबन 40-50 के इन बिटवीन कुछ मुल्क हैं जिनके नाम के साथ इस्लामी मुल्क आता है। लेकिन अगर प्रैक्टिकली देखा जाए, हकीकत को देखा जाए, तो आज के दौर में दारुल कुफर और दारुल इस्लाम कोई जुदा जुदा दो चीज़ें नहीं दिखती, कोई वाज़े लाइन नहीं है। आप ये कह लेना कि आज के दौर में पूरी दुनिया में एक भी इस्लामी मुल्क नहीं है तो ये गलत नहीं होगा। जिनको हम दुनिया के नक्शे पर इस्लामी मुल्कों के नाम से जानते हैं ना, असल में वो इस्लाम दोस्त मुल्क हैं, यानी आप कह सकते हैं कि इस्लाम फ्रेंडली। मसलन हमारा पाकिस्तान, अल्लाह उसकी हिफाजत करे, ये इस्लाम फ्रेंडली मुल्क है। आप ईरान को ले लें, इराक को ले लें, मलाइशिया को ले लें, इंडोनेशिया को ले लें, ये सब इस्लाम को पसंद करते हैं। अगर आप हकीकत में देखें तो इस्लाम का निज़ाम कहीं भी नहीं है, क्योंकि जिन मुल्कों में सूद का निज़ाम हो, जहाँ बेहयाई आम हो, जहाँ कत्लो गारत आम हो, जहाँ इज्जतें पामाल हों, हदें टूटें, जहाँ बेहयाई हो, फिर वो दारुल इस्लाम तो नहीं हो सकता ना। हाँ, एक जगह छोटी सी हमें मिलती है सऊदीया के नाम पे, लेकिन उनके कानून और उनके अपने जाबते ऐसे हैं कि वो अपने मुल्क में आने नहीं देते। हाँ, आपके पास अमेरिकन नेशनलिटी है तो शायद आपको थोड़ा सा अच्छा एंटरटेन कर लें, इसके अलावा वहाँ उमरा करके निकलना और हज करके निकलना उसी के बाद है। और वाकई सोचा दे कि अगर बिलफर्ज वो सबको आने भी दें तो क्या पूरी दुनिया के मुसलमान वहाँ पहुँच सकते हैं, समा सकते हैं, इतने रिसोर्सेस हैं, नहीं हैं, तो फिर क्या करें। यानी अब एक सवाल उठता है कि फिर आज के दौर में क्या किया जाए। तो आज के दौर का जो पैगाम है वो दो मुख्तलिफ तरह से हम देखेंगे। पहली बात यह है कि आज के दौर की हिजरत क्या है, कि मुसलमान जहाँ भी रहे गुनाहों से हिजरत करके रहे। जो गुनाहों से हिजरत करेगा ना, वो चाहे दुनिया के किसी बड़े से बड़े काफिर मुल्क में हो, जहाँ बेहयाई करप्शन सब कुछ होगी, वो वहाँ भी बच जाएगा। और अगर गुनाहों से हिजरत ना की ना, तो हरम की हद में रहकर भी कुछ नहीं बनेगा। इंसान जहाँ रहे मुसलमान बन के रहे, ये तो है एक बात सिंपल सी। लेकिन गुनाहों से बचने को कैसे समझेंगे हम, कौन सी ताकत और कुव्वत है जो बंदे को गुनाहों से बचाती है? ईमान, तक्वा। अब जब यही नहीं है तो गुनाहों से कैसे बचें? इसके लिए हर बंदा फिर अपने आप का एक टेस्ट करे, जैसे लेबॉरेटरी टेस्ट होते हैं ना, हर बंदा अपने आप को चेक करे, मेरे अंदर कितनी बर्दाश्त है, जैसे ब्लड प्रेशर चेक करते हैं ना, शुगर लेवल चेक करते हैं, इस तरह ईमान का लेवल चेक करें। अगर तो अल्हम्दुलिल्लाह सेहतमंद है अंदर, ईमान, तकवा, गुनाहों से इज्तनाब, 5 वक्त की नमाज, आंखों की हिफाजत, पेट की हिफाजत, शर्मगाह की हिफाजत, यानी अल्हम्दुलिल्लाह अंदर से भरे हुए इस्लाम की मोहब्बत में, तो बड़े शौक से रहें, बल्कि रहना चाहिए। इसलिए कि जब कहीं जरासीम फैल जाते हैं ना, तो बिल आखिर पे वहाँ डॉक्टर्स को ही बुलाया जाता है जो वहाँ जाके इलाज करते हैं। जो ईमान की, तकवा की, अमल और इल्म की, कह सकते हैं कि इल्म और अमल के साथ ऐसी जगहों पे रहेगा ना, वो इंशाल्लाह उस मुआशरे को पाक करेगा, ताफुन दूर होगा, वो वहाँ के जरासीम को दूर करेगा, और कुछ नहीं तो उसका चलना फिरना गलियों में लोगों को दिखा देगा कि ये एक सेहतमंद इंसान है। फिर उसको देख कर चाहे कोई काफिर भी होगा, वो भी अपने कपड़े खींचेगा कि मेरा तो ज़्यादा ही दिख रहा है, मैं ज़रा कुछ तो छुपा लूँ। ऐसा रहना तो नुकसान नहीं देता, ना सिर्फ ये कि खुद अपनी सेहत को कायम रखे, बल्कि साथ ही साथ दूसरों की भी इस्लाह की कोशिश करे, ये रहना इबादत होगा। एक सच्चे ईमान वाले का ऐसे माहौल में दिल नहीं लगता वैसे, मैं सच बताऊं। ये तो लोग भाग भाग के जाते हैं ना कि हम फलां जगह जाएं, और नाम नहीं लेती इसलिए कि खाम खा को ये ना समझे मैं उसकी बात कर रही हूँ, लेकिन लोग भाग भाग के जाते हैं ना वेस्टर्न कल्चर। छुट्टियाँ बच्चों को, तो इस दफ़ा इनको डिज्नीलैंड ले जाएं, लॉस वेगास ले जाएं, इनको फ्लोरिडा ले जाएं, इनको आप सी वर्ल्ड ले जाएं। ये आम इंसानों की सोच है, और वैसे भी जो चीज़ नहीं देखी होती शौक होता है, और सबसे बड़ी सोने पे सुहागा जो मीडिया से इन चीज़ों की तशहीर की जाती है, और जो तस्वीरें उसको देख के तो लगता है कि वहाँ जन्नत है, लेकिन यकीन करें एक सेहतमंद इंसान कैसी जगहों पर दिल नहीं लगता। वो क्रिटिकली देखता है हर वो चीज़ है जो उसके ईमान को कमज़ोर कर रही है, लोगों के हाल हुलिए, वहाँ हलाल खाना नहीं मिलता, वहाँ आप अपनी आंखों की हिफाजत नहीं कर सकते, वहाँ जाके आप कोई म्यूज़िक से बच ही नहीं सकते, हर राइड के साथ म्यूज़िक है, हर शो के साथ उनके उछला कूदी हो रही है, उसका दिल नहीं लगता, लेकिन वो ये सोच के रहता है कि अल्लाह ताला अगर मैं भी ना यहाँ आया और मैंने भी ना इनको समझाया तो ये तो सारे मर जाएंगे। लेकिन इसके बाद दूसरे दर्जे का इंसान जो ये महसूस करता है कि अंदर से बीमार हूँ, अभी अंदर इतनी इम्यूनिटी नहीं है, इतनी बर्दाश्त नहीं है, फिर उसके लिए तो बहुत ही आसान होगा कि वो ऐसे काफिर मुल्क को छोड़कर इस्लाम फ्रेंडली मुल्कों में ही चला जाए। फिर वो भी गनीमत होगा, फिर वो इस्लाम नहीं भी है लेकिन इस्लाम से दोस्ती तो है। और जो लोग ये कहते हैं ना कि आज के मुसलमान मुल्कों का क्या हाल है, आपको क्या पता वहाँ कितने गुना है, ढके छुपे हैं, या वहाँ रह के तो अपना ईमान बचाना और मुश्किल है, वो झूठ बोलते हैं। मैं इसको ऐसे समझती हूँ कि जैसे कोई शख्स है उसको तैरना नहीं आता, अब कोई उसको धक्का दे देता है समंदर में, डूबेगा कि नहीं, डूब जाएगा ना। दरिया में धक्का दे दे कोई तो भी डूबेगा, उसको कोई नहर में धक्का देगा फिर भी डूबेगा, वो छोटे से स्विमिंग पूल में भी डूब जाएगा क्योंकि तैरना नहीं आता। ऐसे ही है ना, इसके बरक्स जिसको तैरना आता है वो इंशाल्लाह समंदर की मौजों और उसके थपेड़ों से भी बच के आ जाएगा। जब मुसलमान को इस्लामिकली सर्वाइव नहीं करना आता ना, तो वो उस शख्स की तरह जिसको तैरना नहीं आता, वो दारुल कुफर में रहेगा फिर भी डूबेगा, ज़्यादा ख़तरे में है, लेकिन उससे निकलकर किसी इस्लाम दोस्त मुल्क में आ गया जहाँ इस्लाम का निफाज भी है तो वहाँ कम डूबेगा, वहाँ घर के अंदर ही बुराई देखेगा ना, बाहर तो नहीं सड़कों पर देखेगा, उसकी आंखें तो नहीं गंदी होंगी। और ज़रा उससे और नीचे आता जाएगा तो डूबेगा तो सही, लेकिन फ़र्क दोनों में क्या होगा, जो एक समंदर में डूबने वाले और एक स्विमिंग पूल में डूबने वाले का। बहरहाल जहाँ इस्लाम का नाम है वहाँ माहौल उतना तो नहीं बिगड़ा हुआ ना। और अगर आप देखें कि गंदगी तो है, कम गंदगी है, वो साफ़ करनी आसान है कि दूसरी है। एक गंदगी वो है जो खुली है, हर तरफ फैली हुई है, उसकी जगह दूसरी गंदगी है वो ट्रैश कैन के अंदर है, फ़र्क तो होगा ना। लेकिन मसला क्या होता है कि जो लोग बाहर रहने लग जाते हैं ना, दिल में गिल्ट तो होता है, अपनों को रुला के आए हैं, बूढ़े माँ बाप की आँखें लगी हुई हैं, कितनी बहनें बेचारी भाइयों की आमद की मंतज़र जो है वो दूसरे घरों में चली गईं, खुशी गम पे नहीं आए, क्या मामले हैं। गिल्ट तो बहरहाल होता है, फिर कुछ तब्दीलियां आ चुकी होती हैं पहनने ओढ़ने खाने पीने मामूलात में। अब उस गिल्ट को दूर करने के लिए, अपने ज़मीर की चुभन को मिटाने के लिए फिर ये जुमले बोलते हैं, देखें जी हमने वहाँ वाले भी, अखबारें पढ़ लो, ये देख लो, ये है वहाँ गटर बह रहे हैं, वहाँ गंदगी है। और ना सिर्फ ये कि खुद बोलते हैं, यही चीज़ें गैर मुस्लिमों को भी बता देते हैं। لیکن ان کو وہ سڑکوں پہ بہتا ہوا پانی تو دکھتا ہے جو گٹر والا ہے، بدبو اور تعفن دکھتی ہے، لیکن ان کو اپنے ارد گرد گندی نظریں اور گندا ماحول نہیں دکھتا۔ آپ بتائیے کہ کہیں گٹر بہہ رہا ہو یہ زیادہ برائی پھیلے گی، یا ایک عورت اپنے آپ کو ننگا کر کے نکلتی ہے وہ زیادہ برائی ہوگی؟ کس میں زیادہ فتنہ ہے؟ جب بندہ یہ دیکھے کہ ایسی جگہ پہ رہنے سے اولادیں بگڑ رہیں، دین کی وہ حفاظت نہیں، ہم نے وہ سکھایا ہی نہیں۔ میں تو صرف اس بات کو جو میں اس انالیسس پہ پہنچی ہوں پچھلے تقریباً 10-12 سال سے، کہ جو لوگ ویسٹرن کنٹریز میں رہتے ہیں نا اور سب چیزوں کو پیچھے کر دیں، اس پہ ہم بات نہیں کر رہے، صرف قرآن پاک کا پڑھنا، لٹرلی پڑھنا عربک ٹیکسٹ، میں پورے شعور سے کہہ سکتی ہوں کہ 50-70-80% لوگوں کے بچے صحیح قرآن نہیں پڑھ سکتے، ریسورسز ہی نہیں ہے۔ آپ اپنے ملکوں میں، پاکستان میں 4 مسجدیں ہیں، 4 قاری ہیں، 4 آپ کو لوگ قرآن پڑھانے والے ہوں گے۔ آپ کیا خیال ہے ویسٹرن کنٹریز ہر ایسا ہی تو نہیں ہے جیسا خیر سے آپ کے پاس ہے کہ ہر گلی کی نکر پہ چلے مسجد ہے، لوگوں کو قرآن تو پڑھا رہے ہیں؟ ایسی ایسی اسٹیٹس ہیں امریکہ میں کہ جہاں 1-2-4 گھرانوں کے سوا کوئی ہے ہی نہیں۔ کیا یہ نقصان نہیں ہے؟ جمعے کی نماز پڑھنا بعض امریکنز کے لیے جہاد ہے، 80-80 میل دور جاتے ہیں وہ مسجد کے اندر نماز پڑھنے کے لیے، کیا کرو پھر ادھر ہی پڑھ لیتے ہیں، فتنہ ہے کہ نہیں ہے؟ کون کہہ سکتا ہے کہ فتنہ نہیں ہے؟ آپ 10 چیزیں پہلے پڑھیں پھر 1 برگر خریدیں، کیا یہ فتنہ نہیں؟ مسلم ملکوں میں جا کر تو آپ اپنے آپ کو ایک کھلی فضا میں محسوس کرتے ہیں، جو چاہیں کھا لیں، کیا یہ فتنہ نہیں ہے؟ تو لہٰذا ہر بندہ دیکھے کہ میں کہاں رہ سکتا ہوں۔ برائی کو زیادہ دیکھتے ہیں نا تو حیا ختم ہو جاتی ہے، اور میں دیکھتی ہوں باپوں کی آنکھوں سے نکلی ہوئی ہے۔ آپ ذرا سوچیں، آج سے 10-15 سال پہلے، 10-15 تو نہیں میرا حال ہے، اب اس سے بھی آگے ہی لے کے جائیے، باپوں کی نگاہوں میں جو بیٹیوں کے لیے غیرت تھی، اور بھائی جس بات پہ بہنوں کو گھورتے تھے، آج گھورتے؟ دیندار کی بات کریں، شعور والوں کی بات کریں، جو حلیے بچیوں کے ہوتے ہیں، کیا باپوں کی آنکھوں پہ یا باپوں کے ماتھے پہ تیوری آتی ہے؟ دل میں کرتے جلتے ہوں گے لیکن منع نہیں کر سکتے اب، کیونکہ بیمار ہے اندر سے۔ بیویاں جس طرح مردوں کے آگے بات کرتی ہیں یا جو ان کے انڈر نہیں، کیونکہ وہ کما رہی ہیں، ان کے لیے بھی گھر سے آ رہا ہے کھان پیسہ آ رہا ہے، جیسے مرد کا آ رہا ہے، کہ وہ کون کس کے روپ میں آئے گا؟ کیا یہ فرق نہیں ہے؟ تو اس لحاظ سے اگر دیکھیں گے تو بہرحال وہ ملک بہتری ہوں گے۔ یا تو پھر بندہ اپنے آپ کو جما دے کہ پھر اب جہاد کرنا ہے، اب جمنا ہے، اور نہ صرف یہ کہ خود کو پاک کرنا ہے، دوسروں کو کرنا ہے، انشاءاللہ خوشخبریاں بہت ہیں، کیونکہ سارے چھوڑ کے چلے جائیں گے تو ان کو کون بتائے گا؟ آج جتنا اسلام پھیل رہا ہے ویسٹ میں، وہ سارا کنورٹیز کی طرف سے پھیل رہا ہے، جن کو لوگ جیلوں میں ڈالتے ہیں ظلم کے نام پہ، الحمدللہ ان جیلوں سے ہی مسلمان بن کے لوگ نکلنے شروع ہو چکے ہوتے ہیں۔ اس وقت آپ کو پتا ہے کہ یو ایس اے میں سب سے بڑا جو دعویٰ کا کام ہو رہا ہے نا، وہ جیلوں میں ہو رہا ہے۔ ہمارے ایک بہت اچھی کسی سے دوستی ہے، تو ان کا مطلب ہمارے ملنے والے ہیں، تو ان کا بکس کا بزنس ہے، تو وہ کہتے ہیں کہ ہماری سب سے زیادہ جو بک سیل ہوتی ہیں وہ مسجدوں میں جاتی ہیں، اسپیشل آرڈرز ہوتے ہیں، دعویٰ کمیٹیز بھیجتی ہیں، اور سینکڑوں کی تعداد میں مسلمان ہو رہے ہیں۔ کیوں؟ کہ جو بیچارے جیلوں میں گئے ہوتے ہیں نا، وہ یا تو کوئی جرم کر کے آئے ہوتے ہیں، یا ڈپریشن کا مریض ہوتے ہیں، پھر اپنے ماحول سے کٹے ہوئے ہوتے ہیں، تو ان کو موقع مل جاتا ہے، اور دکھ میں تو اللہ یاد آتا ہے۔ اور یقین کریں، آپ نے کسی نان مسلم کو اسلام کی دعوت دینی ہے نا، تو دکھی کو دیکھیں، بیمار کو دیکھیں، اکیلے کو دیکھیں۔ بہرحال یہ تو ایک الگ بات ہے۔ تو ساری بات کا خلاصہ امید ہے کہ سمجھ گئے کہ جو اپنے آپ کو بچا سکتا ہے وہ تو بچے گا، اور جو نہیں بچا سکتا پھر مشکل میں نہ رہے، پھر اپنے آپ کو پرے کر دے۔ آپ دیکھیے کہ ہمارے اندر جب شعور نہیں ہوتا نا، تو اس کا نتیجہ کیا نکلتا ہے کہ گناہ والی جگہ سے یا دار الکفر سے ہجرت کر کے کسی اسلام والے ملک میں آنا تو دور کی بات ہے، لوگ تو ہجرت کر کے ایسے ملکوں میں جانے کے لیے تیار بیٹھے ہیں۔ ایک ہفتے کے لیے اگر ویزے اور پاسپورٹ کی پابندیاں ہٹا لی جائیں، میں شعور سے کہنے لگی ہوں، مبالغہ ہوگا تو اللہ تعالیٰ مجھے معاف کرے، صرف پاکستانی گورنمنٹ یا امریکن گورنمنٹ ایک ویک کے لیے ویزے کی پابندیاں چھوڑ دے، آپ سمجھ لیں کہ آپ کے ملک کی پاپولیشن پرابلم ہی ختم ہو جائے، جو جا سکے گا وہ چلا جائے گا۔ گھر بیچ کے تو لوگ جاتے ہیں، بیویوں کے زیور تو وہ بیچ کے جاتے ہیں، اکیلی بیٹیاں، یعنی ایک ینگ اکیلی بچی پورے خاندان میں، وہ پاکستان میں رہ چکی ہے اور پورا خاندان باہر موو ہو چکا ہے، और बूढ़ा दादा, और वो क्यों? कि वो नाबीना नाबीना है और ओवर एज है, और क्या मामला है उनके वीज़े का? यंग लड़की का वीज़ा इसलिए नहीं लगा कि वो अनमेरिड है, उस उम्र में नहीं लग सकता, और बूढ़ा दादा जो है शायद उनको जाना नहीं क्या, और वो एक बूढ़े बाबे के साथ वो लड़की रहती है, और पूरा ख़ानदान माइग्रेट कर चुका है। हिजरत का रुख इधर से उधर है, उधर से इधर होने की बजाय। उधर से आने वाले चाहते हैं हम आए। लोग जब बहुत कुछ सोचते हैं ना कि हम जाएं जाएं, ऐसे करें वो करें, लेकिन रास्ते में रुकावटें होती हैं जिसकी वजह से लोग फिर बर्दाश्त नहीं कर सकते। और जब इंसान ज़ाहरी तौर पे बहुत साफ़ सुथरी चीज़ों को देखता है तो हकीकत है कि वो ज़ाहरी गंदगी को देख के कहता है कि बस छोड़ दो आप, मुझे इसको नहीं करना वो नहीं करना। लेकिन जिसका जिसको आखरत याद होती है, जिसको वहाँ याद की चीज़ें याद होगी, वो फिर अखलाकी गंदगियों से तो अपने आप को निकालेगा। फिर एक और बहुत बड़ा प्रॉब्लम जो हिजरत करने के लिए होता है, दिल चाहता है ऐसी जगहों को छोड़ के चलें, थोड़े से अच्छे माहौल में जाएं, वो क्या प्रॉब्लम है? ये कोई लीगल प्रॉब्लम नहीं है, कोई डॉक्यूमेंटेशन का प्रॉब्लम नहीं है, ये बाहर का प्रॉब्लम नहीं है, ये अपने घर का मसला है। और वो क्या, क्या अपने ही बच्चे नहीं जाना चाहते? वो कहते नहीं, हम नहीं जाएंगे। मुझे किसी का एक जुमला याद आता है, बचपन से वहाँ बच्चों को लेके गए और शादी हुई, कपल किया, बच्चे जवान हैं, तो कोशिश की तो वो बच्चा जो पहले बालिग था वो आड़े आ गया कि मैं नहीं जाऊँगा। अब क्या हुआ, इसको कैसे छोड़ के जाएँ, पड़े रहे। फिर दूसरा बच्चा हुआ, फिर तीसरा, उन्हें कहा आप जाते हैं जाएँ। और ऐसे भी केसेस मौजूद हैं कि अकेले बच्चे रह रहे हैं बाहर, लेकिन माँ बाप जा चुके हैं। अकेली बच्चियाँ रह रही हैं, माँ बाप जा चुके हैं। तो एक शौहर ने अपनी बीवी को कहा कि अल्लाह की बंदी, अभी भी खैर मनाओ तो चली जाओ, वरना अगर हमने कुछ साल और देर की तो हमें अकेले जाना पड़ेगा, ये बच्चे नहीं जाएंगे। अब ये क्यों, बच्चे क्यों नहीं जाते? एक तो बात है, माहौल का असर है, आपको अच्छा लगता है, अपनी जगह छोड़ना वैसे ही मुश्किल होती है। लेकिन एक बहुत बड़ी वजह यह कि हम खुद अपने बच्चों के सामने अपने मुल्कों की बुराइयां कर चुके होते हैं, हम उनके साथ बातें करते हैं। कभी अपने मुल्क की बुराई अपने बच्चों के साथ ना करें, वो कभी वापस नहीं जाएंगे आपके साथ। आप उनको छुट्टियों में ले जाएंगे, वो आपके ऊपर रोप डालते रहेंगे। हाँ, इस काम के लिए तो वैसे मीडिया ही बहुत है, अखबारें पढ़ लेंगे, वो टीवी देख लेंगे, उसी से पता चल जाएगा। तो बच्चों को आप करीब करें, बचपन से आप बच्चों को अपने कल्चर से ना काटें। फिर एक और बहुत बड़ी रुकावट है, जाएंगे तो करेंगे क्या, रिस्क, मनी मैटर्स। मैं कहती हूँ जिसने ज़्यादा जमा किया होता है ना, उसको ज़्यादा ही हवा है, ज़्यादा हौका होता है। वो मजदूर जो सुबह खाली पेट जाता है, वो काम करके आता है, उसको यकीन है कि रात को मजदूरी मिलेगी, बच्चों का खाना ले आऊँगा, वो सुख चैन की नींद सो रहा है। और जिनके नामों पे प्रॉपर्टीज़ और जिनके नामों पे ज़्यादा बैंक बैलेंस है ना, उनको ज़्यादा खौफ है कि करेंगे क्या। तो इसका इलाज क्या है कि इस अकीदे को याद रखिए कि हुवर रज़्ज़ाकुल मतीन, अल्लाह राज़िक है। इस पर ईमान की कमी जो होती है ना, वो जाती। रिस्क मुकर्रर है, जहाँ रहेंगे आपको मिल के रहेगा ना। अल्लाह ताला डॉलर्स में रिस्क देता है, ना क्रोन्स में देता है, ना पाउंड्स में देता है। रिस्क आपके नसीब का वो आएगा। इसलिए अगर ये सोच के रख के इंसान रहता है ना, बस हम कहते हैं कि शुक्र है हम यहाँ आ गए, तभी तो इतनी आसूदगी है, बाजार यही लगता है। फिर कहेंगे हाँ अपने मुल्क में जाके करें क्या, वहाँ तो नौकरियाँ नहीं मिलती, वहाँ कारोबार नहीं है, हालात ख़राब है, ये दूर की बातें हैं। मैंने इस चीज़ को पिछले सालों में, दो चार साल पहले जब मैंने इस चीज़ को थोड़ा क्लोजली देखा, तो मैंने जिस नतीजे जो नतीजा अखज किया वो ये किया कि इस वक्त भी पाकिस्तान के अंदर जो लोग सेटल डाउन है, वो हम बाहर वालों से ज़्यादा माल कमा रहे हैं। हम थोड़ा सा पैसा यहाँ जमा हो जाए ना, हम कहते हैं बहुत पैसा हो गया। मैंने ये जुमला किसी को बोला, मैंने कहा जब हम अपने मुल्कों में होते हैं तो हमें लगता है हमारे पास बहुत पैसे हैं, लेकिन जब हम यहाँ आपके पास आते हैं तो हमें शर्म आती है कि तो बहुत थोड़े हैं। हम इतने थोड़े पे इतने खुश हो जाते हैं कि जी चंद हज़ार भी जमा हो गया बहुत है, आपके पास आते हैं आपकी तो लाखों क्या, आप करोड़ों की बातें हैं। एक डील में ये खरा इतना इतना बच रहा है, तो ये हमारा चार पैसे क्या होंगे? यानी मिसाल है, कुछ लोग इन्वेस्ट करते हैं ना, तो वो जो चार पैसे ले जाएंगे वो लोग कहेंगे इससे क्या आता है, यहाँ तो एक चार दुकान नहीं किराने की खुलती। तो असल बात है कि आंखें नहीं भरी हुई। जब बंदे को ये यकीन हो जाएगा ना कि मैंने अल्लाह के लिए ये छोड़ना है, तो उसके बाद आप देखेंगे कि अल्लाह ताला खुद ब खुद उसके लिए आसानी करेगा। फिर बाकी बात सौ बातों की एक बात कि जो अल्लाह के लिए छोड़ेगा, अल्लाह उसको उसका अच्छा देगा। वक्त ही मुश्किल आती है, परेशानी होती है, हिजरत जो होती है ना, ये बंदे को हिला के रख देती है। जिस तरह जिस्म की हिजरत है, इस तरह जहनों की हिजरत है, बुराइयों से हिजरत होती है। इससे अपने आप को अलग करेंगे तो आप देखेंगे कि अल्लाह ताला बाकी काम भी आसान करेगा। नाजायज़ कमाई है, गलत काम है, क्या आपको नींद आती है? क्या आप खा के वो काम, वो चीज़ें इस्तेमाल करके सो सकते हैं? अगर आज ही की रात मलकुल मौत आ गया, ये सारी कन्वर्सेशन है, کیا کریں گے، کون کیسے کہے گا؟ اور جب انسان لائف سٹائل سے ہجرت کرتا ہے نا اللہ کے راستے میں، تو پھر اصل میں اللہ تعالیٰ کی طرف سے خوشخبریاں ملتی ہیں. جتنا ایمان ہوگا، جتنی علم کی قوت ہوگی، اللہ کے راستے میں ہجرت کرنی آسان ہو جائے گی. پھر یہ بھی ایک جملہ یاد رکھیے گا کہ ہجرت جو ہوتی ہے نا، یہ گریجولی ہوتی ہے. پہلے ذہن ہجرت کرتا ہے، پھر جسم ہجرت کرتا ہے. آپ اپنے ماحول میں خود کو اگر مس فٹ فیل کرتے ہیں نا، ایک وقت آئے گا کہ آپ اس برائی سے نکل جائیں گے. آپ کہیں گے نہیں، مجھے نہیں یہاں رہنا. پھر آپ آہستہ آہستہ کوششیں کریں گے، لیکن جب آپ نے ذہن سے کہا کیا حرج ہے، سب تو ٹھیک ہے، سب ایسے ہی کرتے ہیں اور اس طرح کی باتیں کرتے ہیں، تو وہ درست نہیں. اور تھوڑا سا لائف سٹائل ہی بدلے گا نا. بعض لوگ اچھے لائف سٹائل، بہتر زندگی گزارنے کے لیے ہجرت کرتے ہیں. کیا ہوا اگر اللہ کے لیے آپ تھوڑا سا کم کریں؟ نئی برانڈ نیم کے کپڑے پہنیں گے بچے، گھر کے سلے ہوئے پہن لیں گے، آپ کے بچے تو رہیں گے، ان کی آنکھوں میں وہ رنگ تو آپ کو دکھے گا جس سے آپ کو ان سے بیگانگی نہ محسوس ہو. اور اگر یہ نہیں تو کوئی جہاں مرضی جائے.